الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدنی چینل کے ناظرین پروگرام کا نام ہے خوشگوار یادیں. اس سے پہلے کہ میں پروگرام کو لے کر آگے بڑھوں آئیے ایک پیاری سی روایت سناتا ہوں. پیارے آقا مکی مدنی مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، تم اپنی مجلسوں کو مجھ پر درود پڑھ کر آراستہ کرو، تمہارا درود پڑھنا قیامت کے روز تمہارے لیے نور ہوگا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد وعلی آلہ وصحبہ وبارک وسلم صلاۃ وسلام علیک یا سیدی یا سیدی یا سیدی یا مکی یا مدنی یا قریشی یا ہاشمی یا مطلبی یا رسول اللہ. یادوں کا انسان کی زندگی سے بڑا گہرا تعلق ہوتا ہے. بعض باتیں یا بعض یادیں وہ ہوتی ہیں کہ جو آپ کی زندگی کی خوشگوار لمحات کا پتہ دیتی ہیں، اور بعض یادیں یا باتیں وہ ہوتی ہیں جن سے آپ غمزدہ بھی ہو جاتے ہیں، افسردہ ہو جاتے ہیں. کچھ یادیں وہ ہوتی ہیں جن سے آپ اپنی کامیابیاں منسوب کرتے ہیں، بعض یادیں ایسی ہوتی ہیں جن سے اپنی ناکامیاں منسوب کرتے ہیں. البتہ مختلف یادوں کی ہماری زندگی میں بہت اہمیت ہوتی ہے. انہی خوشگوار اور اہم ترین یادوں میں حج کی یادیں، مکہ پاک کی یادیں، مدینہ منورہ کی یادیں، اس مبارک سفر کی یادیں. آج ہمارے ساتھ پروگرام میں ہمارے رکن شورا حاجی عبدالحبیب عطاری ہیں، جو کہ شاید کئی برسوں کے بعد یہاں پر یہ ایام گزار رہے ہیں. بھائی سوچتا رہا کہ کیا کریں، پہلے کس کو، میں کہا عبدالحبیب بھائی کو پہلے لیتے ہیں. اور ایک تو یہ کہ ماشاءاللہ ان کے ہونے سے کچھ رونق سی بھی ہو جائے گی، اور ہمارا یہ پروگرام ایک ٹیسٹ کیس کی طور پہ بھی چل پڑے گا. ایکسپرٹ بھی ہیں، کچھ ہمیں مشورے بھی دیں گے کیا کرنا ہے کیا نہیں کرنا. چلتے ہیں سوالات کی طرف. آج ہمارے ہوں گے سوالات اور عبدالحبیب بھائی کے ہوں گے جوابات، اور اس میں ہوں گی آپ کی کالس. تو آئیے چلتے ہیں سوالات کی طرف. عبدالحبیب بھائی، پہلے تو میں آپ کو جو سوالات کروں گا اس کا تعلق حج سے ہی ہے، وہیں سے ہم آغاز کرتے ہیں. آپ یہ بتائیے کہ پہلی بار جب آپ حج پر گئے ہوں گے، اس وقت آپ کی عمر کتنی ہوگی؟
بسم اللہ الرحمن الرحیم. اصل میں ایک حج وہ کیا جس کی یادیں میرے پاس نہیں ہیں، اور وہ حج ہوا بھی کہ نہیں، کیونکہ میری عمر اس وقت بتاتے ہیں 5 سال تھی یا 6 سال تھی، اور والدین لے کر گئے تھے. ایک آدھ پکچر دیکھی تھی کہ بس وہ منا یا عرفات میں ابو نے گود میں اٹھایا ہوا تھا، لیکن وہ ہمارے یہاں میمنوں میں آپ کو پتا ہے کہ بچپن میں بھی اگر کسی نے حج کر لیا تو اس کو حاجی جو ہے نا وہ مشہور کر دیا. تو مجھے تو ایسا حاجی مشہور کیا کہ میرے سارے ڈاکیومنٹس میں اس زمانے سے ہی اسکول میں بھی حاجی اور سب جگہ حاجی. بہرحال جس کو صحیح معنوں میں حج کہیں اور یاد رہا، اور پہلا حج جس کو میں کہوں گا وہ 95 میں کیا تھا، 1995 میں، اور میں اپنے گھر والوں کے ساتھ گیا تھا. ہماری شادی کے بعد ہی گھر والوں نے کہا
1995 عبد الحبیب
جی 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 امیر علیہ سنت بھی تھے اس
سے پہلے. اس کا مطلب جو عمرے ہوئے تھے آپ نے حج نہیں کیا؟
حج نہیں کیا تھا. حج میں نے جو ہے وہ پراپر 1995 میں کیا، اور وہ میں اپنی شادی کے بعد گھر والوں کے ساتھ گیا تھا، اور اس سے پہلے بس عمرے ہی تھے وہ باپو شریف.
94 میں عمرے پہ جب میں میرا پہلا سفر تھا شاید
جس میں میرا نکاح بھی ہوا تھا.
है ना,
जी 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 हम बगदाद शरीफ भी गए थे।
वो उमरा था आपका,
जी जी
इससे पहले आपने हज नहीं
हज
किया
नहीं
था?
हज मतलब वो बचपन वाला किया था, प्रॉपर हज जो 95 में किया
अच्छा,
और उसके बाद से सिलसिला शुरू हुआ। हाँ अलबत्ता जो उम्रे की हाजिरी हमारी थी अल्हम्दुलिल्लाह वो मेरा ख्याल है कि सैयद अब्दुल कादिर शाह साहब बापू शरीफ के साथ 92 से शुरू हुई थी और वो 92 से ऑल द वे फिर माशाल्लाह कई सालों तक चलता रहा सिलसिला।
एहराम बांधने का एक अपना लुत्फ होता है, तो जब आपने पहली बार एहराम बांधा होगा उस वक्त दावत इस्लामी का मती माहौल भी मुयसर था आपको माशाल्लाह, तो क्या एहराम के मसाइल, एहराम क्योंकि नया नया जब बंदा एहराम बांधता है ना तो उसमें इसको कुछ परेशानी तश्वीश भी हो रही होती है, मगर अगर यूं देखा जाए तो खुशी भी हो रही होती है, आपकी क्या मिली जुली सी कैफियत थी?
नो डाउट एहराम एक ऐसा लिबास है कि जो जिसकी जिसकी कैफियत पहनने से पहले बताई नहीं जा सकती,
जी
वो पहनने के बाद ही बताई जा सकती है। लेकिन मेरे लिए जो हज का एहराम था ना वो न्यू नहीं था क्योंकि उम्रे काफी हो चुके थे और मैं जब 13 साल की उम्र में उम्रे पर गया, वो मुझे आज भी याद है, वो बेसिकली मेरा होश के बाद पहला मदीने शरीफ और मक्के शरीफ का सफर था और वो मैं अपनी नानी जान के साथ गया था। तो उस सफर की भी मैं आपको एक दो बातें बताऊं कि वो बड़ी आज भी याद आती हैं तो चेहरे पे मुस्कुराहट भी आती है कि, और ये हैरानगुन मेरे लिए बात है कि 13 साल की उम्र बहुत छोटी उम्र होती है लेकिन अमीर अहले सुन्नत के साथ चूंकि अब्बू की वजह से जाना आना था तो मुझे ये जहन में था कि मदीने शरीफ में चप्पल नहीं पहनते, ठीक है। तो मैं मेरे साथ जो लोग थे ना उनमें से कोई भी माहौल में नहीं था, यानी ननियाल के लोग थे और मैं एक छोटा सा बच्चा था, तो मैं जब मदीने शरीफ गया तो मैंने चप्पल उतार दी। अब उस पर जो मुझे जो भी सुननी पड़ी या जो भी मुझे समझाया गया, और गर्मी शरीफ भी उन दिनों उरूज पर थी तो मुझे याद है क्योंकि अच्छा उस जमाने में ये नया मस्जिद नबी शरीफ है ना वो हरम शरीफ ये भी तामीर नहीं हुआ था, तो बिल्कुल उसकी तामीरात जारी थी, तो अल्हम्दुलिल्लाह वहां हाजिरी हुई और एहराम तो जाहिर उस वक्त ही बांध लिया था फिर सैयद अब्दुल कादिर शाह साहब के साथ, क्योंकि आपको भी अंदाजा है जब हम वो उम्रे पर जाते थे तो उसमें एक दो सफर के बाद फिर लीडिंग पोजीशन मुझे बापू ने दे दी थी तो काफी चीजों को मुझे देखना पड़ता था, तो मेरे लिए इतना न्यू नहीं था हज में एहराम, बल्कि हज के काफिले को भी समझ ले मैंने ही लीड किया था और उसी में काफी ऐसे दोस्त बने जो आज भी आपको पता है हज के सफर के दोस्त जो है ना वो काफी अरसे
रहते हैं,
वो रहते हैं क्योंकि वो कई दिन और ये 40 डेज का
एक साथ रहते हैं,
40 दिन तक हम लोग साथ रहे थे, तो उसमें बहुत सीनियर हमारे इस्लाम भाई भी थे ये हाजी यूसुफ वगैरह और ये काफी सारे हज कर चुके थे, बहरहाल जिंदगी का नो डाउट वो यादगार हज था
माशाल्लाह। ये जो अभी अब्दुल नबी भाई ने बताया बयान किया ना कि हज के सफर में जो साथ होते हैं उसमें तजर्बात भी प्यारे इस्लाम भाई बहुत होते हैं, क्योंकि हमें उन लोगों के साथ यूं वक्त गुजारने का कभी मौका मिला हुआ नहीं होता, अब 40 दिन वो भी सफर में हम भी सफर में
और एक साथ,
अच्छा उनको भी थकन लगती है अपने को भी थकन लगती है, उनका भी सामान लिमिटेड घर के अंदर, अब वो सुलझावा है वो उलझावा है वो सबर वाला है वो बेसबरा है, वो घर का उसका अंदाज जीने का क्या था, सोने जागने का अंदाज क्या था, अपना क्या था, 40-30-40 लोग बाद औकात जब इससे कम या ज्यादा ये सारे के सारे चल पड़ते हैं और ये एक साथ घर में रह रहे होते हैं, और अच्छा वो शायद वो वक्त था कि जब बहुत ज्यादा लोग मतलब के एक घर में रहा करते थे, अब तो खैर मतलब काफी
बहुत लग्जरी हो गया, बहुत लग्जरी हो गया उस जमाने में, तो हमें याद है कि मक्के शरीफ में भी वो जो मिसफिल्ला में पहाड़ी थी ना
जी,
उस पहाड़ी पे हमने घर लिया था, तो वो भी मेरी एक वो थी कि सजेशन थी, तो वो घर तो ले लिया और सबको लगा कि रेट भी बड़े अच्छे हैं, रेट बड़े कम थे ऊपर था, तो वो हमारे एक इस्लामी भाई है जानते हैं आप उनको, वो जब हरम से आते ना तो सीढ़ियां चढ़ते हुए कहते 1 रियाल बचा 2 रियाल बचे, वो ऊपर चढ़ के मुझे कहते तुमने मुझे इतना ऊपर कर दिलाया, पैसे बचाए लेकिन
तकलीफ। अभी भी आपको याद है अपना वो क्या कहते हैं, एक दफा हम लोग माह रमजान में पहुंचे थे उम्रे पर,
जी जी जी,
और शायद आपको याद होगा कि सेहरी का वक्त जा रहा
था, फुटपाथ
पर जो सेहरी गई थी, ओ हो, उस वक्त मतलब हमारे साथ थोड़ा वो हमारे साथ खाना हम साथ लेके जाते थे
जी, कुक भी होती है
उस टाइम पर, वो वहाँ जो होटलें होती थी उन्हीं होटलों में से किसी से तरकीब बनाई थी और हमारे इस्लामी भाइयों ने वहीं पर वो
रोटी बना लिया,
कीमा
कीमा बनाया,
सूखा हुआ कीमा लेके गए थे, खुश्क कीमा अपने साथ ले गए थे, और वो बहुत बड़ा काफिला था
40 के करीब इस्लामी,
हाँ, और सहरी करनी थी, अच्छा घर तो वहाँ, ये सही कह रहे हैं अब्दुल हबीब भाई, ये अब तो खैर आपकी हर चीज तैयार है एक तरह देखा जाए, लेकिन तो ये
पहले जाके ढूंढने पड़ते थे, और उस साल भी जो आप माम और आप साथ थे तो हम पहुंच गए थे रात तकरीबन 1:30-2 बजे और घर ढूंढते ढूंढते सहरी का वक्त हो गया, सहरी कर ली फजर के बाद सुबह 7-8 बजे जाके हमें घर मिला। अब 40 इस्लामी भाइयों के लिए घर लेना है और सस्ता भी लेना,
सस्ता
है
भी लेना,
क्योंकि सबके अखराजात को भी देखना था, तो वो काफले के साथ जाना और फिर एडजस्ट होना, कोई शख्स ऐसा भी था उसमें जो पैसे ज्यादा देकर अच्छा घर ले सकता था लेकिन उनको भी रहना उनके साथ ही था और उसका लुत्फ अलग था। एक वॉशरूम और
वो
उसमें
शहरी मुझसे नहीं भूलते,
बिल्कुल ऐसा ही है।
उतनी
अच्छा, उसको हमने भी कई बार डिस्कस किया, उसके स्कीमें बनाने को उस रोड
हमारी
पे,
पहली बार डिस्कस हो रही है
बिल्कुल हमारी कई बार डिस्कस हुई है इस पर।
वो शहरी भी बड़ी मुनफरिद थी और एक लुत्फ
खुशगवार
मक्के की
याद है,
गलियों में, हरम पाक, मस्जिद और आराम हमारे सामने है और हम उसके सामने
फुटपाथ पे
बैठे हुए,
बैठे हुए हैं।
फुटपाथ पे बैठे हुए हैं। अब अच्छा घर ढूंढने जाएं ये लोग,
आप लोग क्या कर रहे हैं?
हम इतने पुराने तो थे ही नहीं, अब ये घर ढूंढने जाए ये लोग, अब यहाँ आए ही नहीं। अच्छा इनको भी तो पता था कि पैसे भी बचाने हैं, घर भी लेना है, तो वो एक अपनी उसकी यादें हैं। अच्छा अब अब्दुल हबीब भाई आगे बढ़ते हैं, आप माशाल्लाह हज पर गए, उमरे पर गए, ये बताइए गारे हीरा कभी जाना हुआ?
जी, गारे हिरा मेरा ख्याल है उसी हज में जिस हज में हम फर्स्ट हज में गए थे तो हम गारे हिरा भी गए थे, लेकिन उसकी कोई ऐसी खास मुझे एग्जैक्टली याद नहीं पता। लेकिन फिर चूंकि हमारा एक सिलसिला हुआ मस्जिद ये ज़ियारत हरमैन, तो वो अल्हम्दुलिल्लाह जब रिकॉर्डिंग शुरू की तो उसमें हमारा बिल्कुल टारगेट था कि हमने गारे हिरा जाना है, तो वो हम बाकायदा फिर गए और उसको रिकॉर्ड भी किया। तो उसको मेरा ख्याल है कम अज कम भी 7-7 साल हो गए, तो उसमें गारे हिरा भी गए, गारे सौर भी गए। अच्छा, यहां मैं एक मशवरा दूंगा नाजरीन को, एक ही सफर में गारे हिरा और गारे सौर करना इट्स डिफिकल्ट। अच्छा, जब भी जाए ना तो पहले गारे सौर चले जाए, गारे सौर काफी ऊंचाई पर,
ऊंचाई
ठीक है ना? तो अगर आप गारे हिरा पहले दिन गए और अब आपको थकन लगी तो अब आप गारे सौर की आपकी विकेट उड़ जाएगी, तो गारे सौर करके आ जाएंगे तो गारे हिरा हो जाएगा। और इसमें एक और मशवरा जरूर दूंगा कि अगर हज पर गए हैं तो मेहरबानी करके हज के बाद इन गारों पर जाएं, क्योंकि कुछ हाजियों को हमने देखा कि वो बेचारे हज से पहले चले गए, किसी के पैर में चोट लग गई या तकलीफ हो गई, इतनी थकन लग गई कि अब उसको हज के अयाम में जो है ना वो हिम्मत ना रही। तो ये जितने भी मुशक्कत वाले काम है ना,
आपका तजर्बा किया है कि कई चीजें ऐसी लोग जाकर करते हैं जो हज से पहले ही कर रहे
नहीं
होते हैं,
करनी
क्योंकि
चाहिए,
जोश होता है,
नहीं करनी
अब
चाहिए।
नए नए गए होते, ये भी कर ले, ये भी कर ले। आप क्या मशवरा देंगे जो हज पर जाने वाले हैं, उन्हें जियारात और इस तरह की दीगर चीजों को हज से पहले करना चाहिए हज के बाद?
अच्छा, कई लोगों का प्रॉब्लम ये भी होता है कि उनकी हज के फौरन बाद वापसी होती है या हज के फौरन बाद मदीने शरीफ जाना होता है। लेकिन ऐसा मैं मशवरा ये दिया करता हूँ, जिस तरह शादी होती है ना, शादी में दूल्हा कैसा अपने अपने आप को थोड़ा सा रिलैक्स रख रहा होता है, अपने अपने मेन दिन के लिए अपने आप को
जरूरी
बचा के रखता है।
नहीं है, जरूरी नहीं है आपके बागबाजों का, जो जिस दूल्हे को अपनी शादी खुद ही
हाँ,
ऑर्गेनाइज करनी
वो
है ना,
बेचारा, वो
वो
बेचारा थका
बेचारा
हुआ शिरकत करता
नहीं,
होगा
वो भी फर्नीचर वाले के पास भी बेचारा खुद ही खड़ा
नॉर्मली।
होता है
चले, फिर उसके
पहले
बावजूद भी, उसके बावजूद भी
पहले।
शादी से 3-4 दिन पहले उसको कहा जाता है कि भाई रिलैक्स करो, आराम करो। तो मैं भी ये मशवरा दिया करता हूँ कि भाई खास तौर पे जब हज के दिन 5-6 दिन रहते हैं, 2-3-4 जुलिज्जा हो जाए ना, उसके बाद रिलैक्स वाले काम करें, क्योंकि बाज औकात ज्यादा मुशक्कत में पैर पे चोट लग गई। अच्छा, खाने पीने में एहतियात शुरू कर दे कि वो जो दिन है, क्योंकि मकसूद वो 5 दिन है, अगर उसमें पेट में प्रॉब्लम हो गई, अल्लाह ना करे कोई और प्रॉब्लम हो गई, गला खराब हो गया, बुखार हो गया, तो जिस मेन काम के लिए आप गए ना वो डिस्टर्ब ना हो जाए। तो हम अल्हम्दुलिल्लाह यही कहते हैं कि भाई जितने उम्रे करने हैं, तवाफ करने, वो 4-5 जुलिज्जा से पहले कर लें, उसके बाद बस अब आप रिलैक्स करें, आप ऐसी इबादत करें जिसमें आप थके कम।
तवाफ भी तो है ना,
तवाफ करें वो भी, मतलब
तवाफ करें, काबे
शरीफ के सामने कुरान की तिलावत करें,
कुरान
नवाफिल
पढ़ें,
पढ़ें, यानी आप अपनी पहले बॉडी को देख लें। अच्छा, फिर खास तौर पे ये जो पहाड़ों पर जाना है ना, इस पर तो हम ये मशवरा देते हैं कि या तो यकुम जुलिजा से पहले होकर आ जाएं या फिर हज के बाद करें, ताकि आप आपकी एनर्जी उन दिनों के लिए बची रहे। और उसमें वही बात है कि चोट वगैरह लगने से भी अपने आपको अपने बचाना है। और 4-5 जुलिजा के बाद तो आपने भी देखा कि हरम शरीफ ऐसा जैम पैक हो जाता है कि उसके बाद तो बाज़ औक़ात काबा शरीफ तक पहुंचना ही एक बड़ा मामला हो जाता
तो
है।
मैंने आपको देखा है कि आप ज्यादातर पैदल को प्रीफर करते हैं 8 जुलिजा से लेकर आखिर तक, जबकि एक तादाद है जो बसों को ही प्रीफर करती है कि बस में जाना चाहिए। अब चूंकि आपके बहुत सारे तजर्बात हज के ताल्लुक से हैं, आप हमारे नाजरीन को क्या बताएंगे? आपने क्या कभी भी सवारी,
2 साल से तो कर रहा हूँ,
2 साल से सवारी कर रहे हैं, ठीक है, तो पैदल में और सवारी में क्या फर्क है?
देखें, मुझे तो सच्ची बात यह है कि मैं अपनी जिंदगी का आपको ये तजुर्बा बताऊं कि हमने कई सालों तक पैदल हज किया। अच्छा, मुफ्ती कासिम साहब के साथ एक बार पैदल हज पर जाना हुआ, तो मुफ्ती साहब ने बिल्कुल नई बात बताई, और बिल्कुल जिसको कहते हैं ना कि वो जहन का धारा ही मोड़ दिया। हुआ ये कि इतफाक ये हुआ कि पैदल हम गए, मुफ्ती साहब भी साथ थे, मुफ्ती साहब और हम बिछड़ गए। अच्छा, हम खेमे पे पहुंच गए गर्मी शरीफ उरूज पर और मुफ्ती साहब बिछड़ गए, और मुफ्ती साहब को हम फोन पे बता रहे हैं, लेकिन बड़ा डिफिकल्ट होता है अरफात में खेमा ढूंढना, आसान नहीं है, और वो भी ऐसी शख्स के लिए जिसका ज्यादा टफ सफर ना हो। तो मेरा ख्याल है कि मुफ्ती साहब तकरीबन मजीद 2-2.5 घंटे घूमते रहे और उसके बाद वो पहुंचे। तो मुफ्ती साहब का तो चेहरा भी बहुत लाल हो गया था, डायरेक्ट भूप शरीफ और सारा। मैंने मुफ्ती साहब से एक बात पूछी उस दिन, हम दोनों निढाल हो गए थे, बस अब ये सारे खेमे में जो लोग हैं तकरीबन पहुंचते पहुंचते, अब फजर के बाद निकले ना 7 बजे भी निकले तो आपको पहुंचते पहुंचते 11 बज जाते हैं, 11:30 बज जाते हैं, 4 साढ़े 4 घंटे कहीं नहीं गए आप अरफात अगर पैदल जाते
मक्के
हैं, मीना से, मीना से अरफात।
अच्छा मीना से अरफात
सबसे मेन डिफिकल्ट, डिफिकल्ट जो मुश्किल है ना वो सब, क्योंकि तवील है ना 11 किलोमीटर है। आप मक्के से मीना तो बड़े मजे से पहुंच जाते हैं, वो तो आप 1-1.5 घंटे में पहुंच जाते हैं, और आप अपनी अपने घर से चुके निकलते हैं अजीजिया में घर है तो 1.5-1.5 घंटे में पहुंच जाते हैं, तो इट्स नॉट डिफिकल्ट और आप फ्रेश होते हैं। मीना में एक दिन गुजर चुका होता है, एक रात गुजर चुकी होती है, उस रात नींद नहीं हो पा रही होती है, और अब आपको अरफात जाना है और उसमें पैदल, सुभान अल्लाह। तो कई साल हम गए, मैंने वहां मुफ्ती साहब से एक सवाल पूछा, मुफ्ती साहब ये सारे लोग जो खेमे में, आप देखिए ये सारे 12 बजते ही लोग पढ़ना शुरू कर देते हैं क्योंकि वो वक्त जोहर शुरू हुआ, हम बिल्कुल जिसको कहें ना हमारी बैटरी डाउन, मुफ्ती साहब हम आए हैं अरफात की इबादत और उसके लिए अब तो हिम्मत ही कुछ नहीं
बचे,
बिल्कुल थक गए और रैशेज पड़ गए। मुफ्ती साहब ने एक बात फरमाई कि अब्दुल रबीब भाई अफजल जो है ना वो सवारी पर है
जी,
अफजल सवारी पर हज करना है। तो मैंने कहा मुफ्ती साहब इतने फजाइल लिखे हैं कि हर कदम पर इतनी लाख ने किया, तो उन्होंने बड़ा प्यारा जुमला कहा का, जो काम नबी पाक अलैहिस्सलाम ने किया ना वही अफजल है, प्यारे आका ने हज सवारी पर किया है। तो फिर उन्होंने बड़ी प्यारी तौजीह बयान की, उन्होंने फरमाया पैदल हज के फजाइल जरूर हैं, उस जमाने में गरीब लोग पैदल हज करते थे, तो पैदल हज करने वाले की भी दिलजोई हो, उसको भी इसको कहते हैं ना कि एक हौसला मिले, तो सुभान अल्लाह ये पैदल हज करने वाले की भी वो ना हो कि हम सवारी पर नहीं जा सके। तो उसके बाद से मैंने खुद भी 2 साल यानी अमीर अहले सुन्नत के साथ जाने से पहले मैंने सवारी में हज किया, और जब सवारी में हम अरफात गए ना हुजूर, तो 1/2 घंटे में 40 मिनट में अरफात पहुंच गए, उसके बाद आप बिल्कुल फ्रेश थे। तो वो तो सारा दिन गुजरा ना, अब उस पर काफी चीजें
बुजुर्गों ने फरमाया, अब्दुल हबीब भाई बुजुर्गों ने ये बात मैंने पढ़ी है
जी,
कि एक शख्स पैदल जा रहा है
सही,
और रास्ते में वो नमाजे और नफले पढ़ते पढ़ते पहुंच रहा है, और एक शख्स सवारी लेकर हरम पाक में पहुंच जाता है तो क्या बेहतर है? तो यही बताया गया कि वो सवारी लेकर जल्द हरम पाक में पहुंचे कि उसे एक नेकी का सवाब,
1 लाख नेकी के
बराबर मिलेगा, वहां जो नवाफिल और वहां जो इबादत करेगा। बहुत प्यारी बात की अब्दुल रफी भाई ने मुफ्ती कासिम साहब के ताल्लुक से, और शायद उम्मीद है कि आपको भी ये बातें,
यानी पैदल का एक्सपीरियंस जो है वो सर्दियों में करना चाहिए, अगर वो एक्सपीरियंस करना है कि चले एक पैदल भी हज हो जाए, लेकिन अब सीखने को,
लेकिन ये जो है ना जो रसूल पाक सल्लल्लाहु ताला अलैहि वसल्लम ने किया, मतलब दो जहां सल्लल्लाहु ताला अलैहि वसल्लम की बात आने के बाद तो कोई सवाल ही नहीं है ना, सवाल ही नहीं है। और अगर
अच्छा इस बार तो अमीर अहले सुन्नत के साथ जो हम गए अरफात, तो उसमें तो हमें दोनों दोनों टेस्ट मिले ना, वो हम सवारी पर भी गए, फिर हमारी सवारी ने दूर उतार दिया था, तो खेमे तक जाने जाने में भी माशाल्लाह।
लेकिन हमें वो जो अरफा से मुजदलिफा जाने का जो तजर्बा हुआ ना,
वो पैदल ही जाना चाहिए,
वो
पैदल ही जाना चाहिए,
उसमें आराम होगा।
हाँ वो बार
कॉल ले लें
जी, इंशाल्लाह
जी कॉल दें।
मेरा नाम अहमद आमिर अत्तारी है, मैं कराची से बात कर रहा हूँ। आपका सिलसिला हम घर वाले बहुत शौक से देख रहे हैं। प्यारे अब्दुल हबीब भाई और निगराने शूरा, आप कौन सी जानवर का कुर्बानी करते हैं? या अल्लाह अब्दुल हबीब भाई और निगराने शूरा को जल्दी जल्दी मीठे मदीना बुला,
आमीन, आमीन, आमीन।
और मेरे लिए दुआ फरमा दीजिए, मैं आमिर बामल मुफ्ती बनूँ, आमीन। जज़ाकअल्लाह खैरा,
बहुत बहुत शुक्रिया, आपने दुआओं से नवाजा, अल्लाह करीम आपको मीठा मदीना दिखाए और आपको हम सबको दावत इस्लामी का बामन मुबल्लिग आलिम दीन बनाए माशाल्लाह। एक और कॉल दें।
मोहम्मद उमर अहमद तारी वाहकेंट से अर्ज कर रहा हूँ। मेरा निगरानी शुरा और हाजी अब्दुल हबीब तारी की बारगाह में सवाल है कि आप लोग मदीना शरीफ और मक्का शरीफ जाते रहते हैं, तो क्या आपने कभी हजरे अस्वद को बोसा देने की साबित हासिल की है? जज़ाकअल्लाह खैरा।
जी हजरे उमर भाई का सवाल है, हजरे अस्वद, पहला तो सवाल ये था कि कौन सा जानवर, तो चलें कुर्बानी ये भी हमारा मौजू ही है, कौन सा जानवर आप कुर्बान करना
पसंद करते हैं? बकरा। और
आपका तो बड़े बरसों के बाद यहाँ आप।
जी ऐसा ही है, ऐसा ही, असल में कुर्बानी तो होती थी, हम नहीं होते थे लेकिन कुर्बानी तो हम यहाँ करवाते थे, क्योंकि भाई पहले वालिद साहब थे तो वालिद साहब और भाई वगैरह, वालिद साहब भी माशाल्लाह कई सालों साथ ही रहे, अब पिछले 2-3 सालों से अबू की तबीयत ऐसी नहीं थी तो हम हज पे फिर उनको अर्ज किया था कि आप ना आए, तो बाकी ये कि कुर्बानी तो होती है और बड़ा जानवर और बकरे वगैरह कुर्बान होते हैं, तो इस बार ये कि अब लगता है ऐसा ही है कि अपने इस बार हाथों से कुर्बान करने का
मौका मिला है। ने किस तरह के जानवर लिए हैं आइए देखते हैं।
ईद लाई मोमिनो ईसार का पैगाम है, اسلامی بھائیوں، الحمدللہ قربانی کا جانور جو ہے کوشش کرنی چاہیے کہ فربا لیں، اچھا لیں، تو اللہ کی رحمت سے یہ جانور لیا ہے اور اس نیت سے لیا ہے کہ اس کو نبی پاک علیہ الصلوۃ والسلام کے نام پر قربان کریں گے۔ گھر والوں نے، ہم نے، بھائی وغیرہ نے مل کر دو بڑے جانور لینے تھے، تو ایک ہم نے سوچا کہ بڑا لیں اور وہ نبی پاک علیہ الصلوۃ والسلام کے نام پر قربانی کریں، اور جو چھوٹا جانور ہوگا اس میں انشاءاللہ ہماری فیملی کے اور جن کے حصے ہوں گے، اور انشاءاللہ نیت ہے کہ سیدی غوث اعظم رضی اللہ عنہ کے نام کی قربانی بھی کریں، ہمارے مرحوم والدین کے نام کی بھی قربانی کریں۔ تو جن کو اللہ نے نوازا ہے، یہ وقت ہے اللہ کی راہ میں خرچ کرنے کا، اور یاد رہے کہ اللہ کی راہ میں خرچ کرتے وقت دل دیکھا جاتا ہے کہ بندے کا دل کیسا ہے، اس کی نیت کیا ہے۔ یقیناً بڑا جانور لیتے وقت یہ نیت نہیں ہونی چاہیے کہ لوگوں پر جو ہے وہ روب جمائیں گے، لوگوں کو بتائیں گے کہ ہم نے کتنا قیمتی جانور لیا۔ اللہ مجھے بھی اخلاص دے، ویڈیو بناتے وقت مجھے بھی خیال آ رہا تھا کہ ہم بنائیں یا نہ بنائیں، لیکن نیت یہی ہے کہ اس سے لوگوں کو ترغیب ملے۔ اور نبی پاک علیہ الصلوۃ والسلام نے یاد رہے کہ بقرہ عید میں امتیوں کے نام پر، یعنی اپنی امت کے نام پر قربانی کی تھی، تو اے امتیوں جن کو اللہ نے نوازا ہے، نبی پاک علیہ الصلوۃ والسلام کے نام پر قربانی کریں۔ اور یقیناً نبی پاک کے نام کی قربانی، بظاہر نبی پاک کو گوشت یا کھال تو نہیں پہنچتی، ہماری محبت پہنچتی ہے، گوشت تو یقیناً پیارے آقا کی امت میں انشاءاللہ تقسیم ہوگا۔ تو بہرحال یہ ایک تو آپ کو بتانا تھا۔ مجھے یاد نہیں ہے کہ لاسٹ میں نے کب بقرعید یہاں کی تھی، بڑے عرصے بعد یہاں کرنے کا موقع مل رہا ہے، اللہ کرے اگلے سال پھر حج نصیب ہو، پھر وہاں جو ہے وہ بقرعید کرنا نصیب ہو۔ تو قربانی پہلے بھی ہماری یہاں ہوتی تھی لیکن ہم نہیں ہوتے تھے، اس بار قربانی کے دنوں میں ہم یہاں ہیں، تو اللہ پاک ہم سب کی، جتنے مسلمان اس بار سنت ابراہیمی ادا کریں، سب کی قربانی کو اپنی بارگاہ میں قبول فرمائے۔ تو انشاءاللہ نیت کریں کہ جن جن کو اللہ نے نوازا ہے وہ نبی پاک کے نام کی قربانی کریں، بہترین جانور لیں اور اخلاص کے ساتھ لیں، کسی کو دکھانے کے لیے نہیں کہ لوگ ہماری واہ واہ کریں۔ ہاں یہ ضرور ہے کہ اچھی نیت کے ساتھ لیں کہ ہمارا جانور دیکھ کر اور لوگ بھی لیں، تو اس میں کوئی حرج نہیں ہے۔ انما الاعمال بالنیات، اللہ ہمیں اخلاص بھی عطا فرمائے اور کسی مسلمان کی بدگمانی سے بھی ہمیں محفوظ فرمائے۔
ماشاء اللہ، حدیث پاک آپ کو سناتا ہوں کہ اللہ کے آخری نبی صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، بے شک افضل قربانی وہ ہے جو زیادہ قیمتی اور فربا ہو۔ اللہ نیتوں کا اخلاص نصیب فرمائے۔ اچھا عبدالربی بھائی، یہ جو شروع میں اتنے سارے جانور آپ نے،
نہیں یہ میں وضاحت کر رہا ہوں،
بکرے پوری پورا،
نہیں یہ وضاحت کرنی تھی۔ اچھا وہ میں نے خیر اس میں کہہ دیا کہ ہم نے دو ہی جانور بڑے دو کرنے، بکرے کچھ کریں گے، تو یہ ہمارے نہیں تھے، اصل میں ہماری بلڈنگ میں ظاہر ہے کہ سارے لوگ کرتے ہیں، تو وہ پوری منڈی سی بن گئی ہے، تو چینل والوں نے سب کی ویڈیو بنا دی، تو اچھا ہو گیا آپ نے سوال کر لیا۔ یہ ہمارا یہ ایک جانور ہی تھا اور ایک بکرا تھا، ابھی مزید کچھ چیزیں لینی ہیں تو ان شاء اللہ ہو جائیں گی۔
ماشاء اللہ، صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔ اچھا میں قربانی کے تعلق سے مزید آپ سے سوال کروں، عمیر بھائی کا سوال میں آپ سے کر لیتا ہوں۔ حجر اسود کو بوسا دینے کے تعلق سے انہوں نے سوال کیا، آپ نے حجر اسود کو بوسا دیا؟
جی جی الحمدللہ، حجر اسود کو اللہ کی رحمت سے کئی بار بوسا دینے کی سعادت ملی۔ اصل میں پہلے جیسے میں نے کہا نا، اتنا رش نہیں ہوتا تھا، اب تو ماشاء اللہ رش بہت بڑھ گیا، تو اس زمانے میں موقع مل جاتا تھا۔ اچھا ان دنوں میں اب یہ ہے کہ جیسے آف سیزن ہے، محرم میں اگر آپ چلے جائیں، جس کو آسانی ہو سفر میں چلے جائیں، حج کے فوراً بعد محرم سفر میں، یا شوال میں کوئی اگر پاسبل ہو 12-15 شوال کے بعد، تو رمضان کا سیزن جب ختم ہوتا ہے تو ان اوقات میں، اور پھر اس میں بھی تھوڑا سا آپ کو پبلک ٹائمنگ سے ہٹ کے جانا پڑتا ہے، تو مل جاتی ہے الحمدللہ حاضری۔
یہ عرض کرتا چلو، حجر اسود کو بوسا دینا یہ سعادت کی بات ہے، سنت بھی ہے، حجر اسود نے میرے آقا کے ہونٹوں کو بھی چوما ہے تو صلی اللہ تعالی علیہ وآلہ وسلم، تو حضرت اسود کا بوسا لینا چومنا یہ سنت ہے۔ لیکن یہ یاد رکھیے کہ چونکہ وہ رش بہت ہوتا ہے اور لوگوں کا ایک ہجوم ہوتا ہے نا حجر اسود پر، اور لائن لگی ہوئی ہوتی ہے، تو یقیناً سنت ہے، لیکن مسلمانوں کو اذیت دے کر، تکلیف دے کر حجر اسود کو بوسا لینے کو کی اجازت نہیں، مطلب منع کیا گیا کہ یہ تو تکلیف دینا ہے، لوگ یوں مار رہے ہیں، یوں دھکے مار رہے ہیں، یہ کر رہے وہ کر رہے ہیں۔
اصل میں لوگوں نے نا اس کو وہ بنا لیا ہے کہ اگر حجر اسود کو بوسا نہیں دیا تو لوگ کیا کہیں گے، مطلب بغیر بوسا دیا آگے، تو پوچھتے بھی ہیں بوسا دیا کہ نہیں دیا، کارکردگی دینی پڑتی ہے، تو وہ بوسا دیتے پھر فون بھی کرتے ہیں۔ تو ابھی جیسے امیر علیہ سنت کے ساتھ دو بار جو حاضری ہوئی تو ایک بار بھی بوسے کی موقع نہیں ملا، رش والی ہاں، دور سے سلام کر لیں، ہاتھوں
سلام کر لیں تو ماشاء اللہ۔ تو یہ جو بھی جن کو بھی موقع ملے یقیناً حجر اسود کو چومنا یہ سعادت کی بات ہے، لیکن مسلمانوں کو پر ظلم نہیں کرنا، دھکے نہیں دینے، ان کے ساتھ دھکم پیل نہیں کرنی۔ حضرت عمر فاروق رضی اللہ تعالی عنہ کو جب حضرت اسود کو بوسہ دیتے وقت کچھ اس طرح کا دیکھا گیا تو رسول پاک صلی اللہ تعالیٰ علیہ وسلم نے انہیں منع فرمایا تھا. میں یہ وہ مقام نہیں جہاں طاقت کا مظاہرہ کیا جائے,
بالکل
یہ عاجزی کا مقام ہے, انکساری کا مقام ہے. تو اللہ خیر فرمائے اور اللہ کرم کرے اور ہم سب کو بار بار حج کی سعادت دے, بار بار میٹھا مدینہ دیکھا. جی کال دیں.
عبدالحبیب بھائی اور نگران شدہ, آپ دونوں سے پوچھنا یہ ہے کہ طواف کے دوران آپ کون سے ذکر اذکار کرتے ہیں اور کون سے کلام طواف کے دوران سننا پسند کرتے ہیں؟ کچھ سوال تمہاری رہنمائی فرمائیں.
جی میرے تو سوال لگتا ہے کہ شاید ناظرین ہی کر لیں گے.
جی جی
جی آپ فرمائیے.
طواف کے دوران امیر اہل سنت سے یہی سیکھا کہ مناجات اگر آپ کو کچھ یاد ہیں تو وہ پڑھی جائیں. باقی امیر اہل سنت نے جو اپنی طواف رفیق الحرمین کتاب میں طواف کے چکر کی دعائیں لکھی ہیں, سبحان اللہ, اگر وہ واقعی سمجھ آئیں, اس کو ترجمہ پڑھ لیں اور اس کو یاد ہو جائیں تو اس کا لطف ہی اور ہے. ورنہ پھر یہ کہ آپ ذکر و اذکار کرتے رہیں, درود پاک پڑھتے رہیں, تو یہ کیفیت پر ہوتا ہے کہ کس وقت کیا ذکر, کون سا کلام کیا دل چاہتا ہے. تو کلمہ طیبہ کا ورد کئی بار موقع ملا, پھر اس کے بعد درود پاک. سات چکر کے لیے اگر آپ سات وظائف کر لیں تو اس سے یہ فائدہ بھی ہو جاتا ہے بعض اوقات کے سات چکر بھی یاد رہ جاتے ہیں. تو جس کی جیسی اس وقت کیفیت, امیر علیہ السلام کے ساتھ جب طواف کی سعادت ملی تو مناجات چل رہی تھیں اور اشک باری تھی, کیا منظر تھا وہ بھی, سبحان اللہ.
وہ ایک اپنی سبحان اللہ ایک اپنی یادیں ہیں.
مناجات کے لیے امیر علیہ السلام نے ایک بڑی پیاری تربیت فرمائی کہ اگر آپ کوئی جس کو آپ کہتے ہیں دعائیہ کلام پڑھ رہے ہیں, یعنی جس کو ہم مناجات کہتے ہیں, تو اس میں بڑی پیاری انہوں نے تربیت فرمائی کہ آواز ہمیں اتنی رکھنی ہے کہ جس سے آس پاس چلنے والوں کو تشویش نہ ہو, اتنی بلند آواز نہ ہو جائے کہ لوگوں میں تشویش ہو. تو آپ پڑھیں, آپ ایسی آواز میں پڑھیں کہ آپ کے ساتھ اگر ایک دو افراد ہیں تو چلے بس ان تک آواز ہو, کوئی بہت بڑی آواز میں پڑھنا یہ درست نہیں ہے, یہ خیال رکھیں.
عبدالحبیب بھائی اب چلتے ہیں, کچھ میرے بھی سوالات مزید ہیں. یہ بتائیے کہ بچپن کی کوئی یادگار قربانی, آج تو آپ کے میں نے ابھی یہ جو مووی دیکھی
بڑھاپے کی,
تو یہ تو پھر میں اب بولوں گا تو اچھا اچھا نہیں لگے گا نا کہ آپ
بولنا ہے
بولو. اچھا آپ بولے تو یہ ابھی یہ جو تھی اس میں میرا خیال ہے شاید آپ کی پوتی بھی تھی.
جی جی جی
مشکات.
جی مشکات بھی تھی, مشل بھی تھی,
دونوں ماشاء اللہ پوتیاں تھیں. تو کبھی ایسا بھی ہوگا کہ آپ کی عمر پوتی جتنی ہوگی؟
بالکل ایسا.
ٹھیک ہے, تو اس وقت کا کوئی واقعہ یا منظر یاد ہو.
ہاں پہلے تو میں آپ کو قربانی اور حج اس کا ایک واقعہ سناتا ہوں. یعنی پہلا حج جو میں نے بتایا, تو ہمارے اس زمانے میں قافلے میں جوانی تھی, ہمت بھی بہت تھی, شوق بھی بہت تھا, تو اس میں کیا تھا کہ ہم نے کیا کیا کہ پورے قافلے والوں کی قربانی ہم نے لے لی کہ بھائی آپ ہم آپ کی قربانی کریں گے. ہم تین اسلام بھائی تھے اور ہم گئے وہاں پر نا جہاں پر قربانی ہوتی ہے, جو ہلاکا ہوتا ہے. تو تقریباً مجھے خیال ہے 47 یا 49 جانور تھے, تو ہم تین اسلام بھائی نے اپنے ہاتھ سے کاٹے تھے. تو وہ ایک واقعی منظر تھا, بکرے تھے اور پھر وہ ایک جذبہ تھا قربانی, تو وہ الحمدللہ کیا. اور اس میں پھر کچھ ہم بکرے لے کر بھی آئے اور اس کا گوشت بھی پھر بعد میں جو بھی کھانے کی اور ترکیب بنی. یہ تو ایک یادگار وہاں کی ہو گئی. اور جو بچپن کی آپ بتا رہے ہیں, تو یقیناً چھوٹے تھے تو ہم خارادر میں رہتے تھے اور آپ کو پتا ہے وہاں اب بھی اور پہلے بھی میلہ ہی لگتا تھا کہ بچے جانور لے کر گلیوں میں نکلنا اور سب پھر چارہ کھلانا. تو مجھے بھی بہت شوق تھا, میں بھی چارہ لے کر آتا تھا اور ان کو کھلاتا تھا اپنے ہاتھ سے بکروں کو اور بڑے جانور.
رات گزاری کبھی بکروں جانوروں کے ساتھ؟
ہاں وہ رات تو پھر کھارادر میں کون سا ہوتا ہے, اس ایریا میں کون سا ہوتا ہے, وہاں تو ساری رات بچوں ان کے ساتھ ہی گزارتے تھے. اور ساری ساری رات منڈی جانا اور کئی کئی دن جانا جانور ڈھونڈنے کے لیے, یہ سارے شوق کیے. پھر کئی سالوں سے چونکہ اب یہاں ہے ہی نہیں تو اب یہ سب چیزیں نہیں ہو رہی. تو اس میں ایک واقعہ, مجھے دو واقعہ یاد ہیں. ایک واقعہ تو یہ تھا کہ ہمارا جانور بھاگ گیا تھا اور وہ بڑا شور مچا اور سارے لوگ گئے اور پتہ نہیں کہاں دور چلا گیا. خیر ہم سے تو چھوٹ ہی گیا, کچھ لوگ زخمی بھی ہوئے تھا, ابھی بڑا آسٹریلین بیل تھا. بہرحال پھر کچھ لوگ اور پکڑ کے لائے, تو یہ بھی کبھی کبھی ہو جاتا ہے. اور ایک واقعہ جو ہے وہ قربانی سے ریلیٹڈ تو نہیں ہے لیکن وہ ہمارے خاندان میں ہوا تھا, تو میں نے کوشش کی اس کی ویڈیو مل جائے کیونکہ میں نے کچھ عرصہ پہلے وہ ویڈیو دیکھی تھی, اب وہ شاید نہیں ہے. کہ ہوا یہ تھا کہ ہماری خاندان میں شادی تھی, ہم خارادر میں رہتے تھے, تو ایک اونٹ پاگل ہو گیا تھا. اچھا وہ اونٹ بھاگتے 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 ہماری جو بلڈنگ کا گیٹ تھا نا اس کے آگے نیچے آ کے لیٹ گیا. یعنی اب اس کو جتنی کوشش کر لی, شادی ہماری بلڈنگ میں شادی تھی, سارے مہمان آئے ہوئے تھے, سب کو شاید ہال میں جانا تھا اور اونٹ گیٹ پہ بیٹھا ہوا ہے. اب بچے کیسے نکلیں, فیملی کیسے نکلے. مجھے اچھی طرح یاد ہے کہ وہ پھر جو ہے نا اونٹ کے اوپر سے باقاعدہ جو ہے نا بچوں کو اٹھا اٹھا کے
یوں
پار کروایا گیا اور شاید اس اونٹ کو وہیں ذبح کرنا پڑا. یعنی وہ اونٹ ایسا پاگل ہو جاتا ہے کبھی کہ ایسا ہو گیا تھا کہ اس کو نہیں کر سکا کوئی ہلا, پھر آخر اس کو وہیں ذبح کیا اور اوپر سے بچوں مجھے بھی اسی طرح جو ہے نا پارسل کے طور پر ایک گیٹ سے.
آپ کی باتوں سے جو نا ایک فیلنگ آ رہی ہے.
جی
یہی اونٹ ہے جسے آپ بعض اوقات بچہ بھی چلا لیتا.
ایسا ہی ہے, ایسا ہی ہے.
بچہ بچہ بھی چلا لیتا ہے, اور یہی اونٹ ہے جسے شاید سب مل کر اٹھا بھی نہ سکے, جیسے انہوں نے
بالکل ایسا ہی
یہ نا اللہ تعالیٰ نے انہیں ہمارے مسخر کر دیا, ہمیں ہمارے قبضے میں دے دیا, یعنی کہ یوں سمجھے کہ ہمیں ان پر قابو دے دیا,
بالکل ایسا
کہ ہم انہیں چلا رہے ہیں.
جو کل جانور جس کی ویڈیو ہے اس کو ہماری مشکات بھی چلا رہی تھی, لیکن وہ جانور ایسا ہے کہ اگر وہ بفر جائے تو ہم 10 آدمی نہ روک سکیں,
کوئی مشکل ہو جائے گا,
پھر جائے گا سب کو.
یہ نا یہ انسان کو اللہ تعالیٰ نے مطلب یہ ہماری کئی جگہوں پر ہماری اپنی بے بسیاں اور ہماری کمزوریاں یہ بھی بندے پر ظاہر ہو جاتی ہیں. تو اس طرح بہت ساری چیزیں ایسی ہوتی ہیں جس میں انسان کی اپنی بے بسی آ جاتی ہے, بے کسی آ جاتی ہے, اور کچھ بھی نہیں کر سکتا, نتنگ کچھ بھی نہیں کر سکتا.
دیکھ لینا
اپنے رب کی قدرت اور اپنی رب کی رحمت کو یاد کرے کہ اس کے رب نے یہ چیزیں اس کے حوالے سپرد کر دی اور اس پر اس کو قبضہ دے دیا, قابو دے دیا, اور وہ اس کو جو سواریاں ہم لے کر چل رہے ہوتے, جہاز کو دیکھیے اڑ رہا ہوتا ہے, وہی ہوا چلتی ہے اور جہاز کو کہاں کے کہاں اڑا کر پھینک دیتی ہے, اور ایک چھوٹا سا پرندہ جہاز کے پروں میں پھنس جاتا ہے اور جہاز کا ایک پرندہ
پورا جہاز
تباہ کر دیتا ہے.
اور یہ برڈ جو ہٹ ہوتی ہے نا, یہ بڑی خطرناک ہوتی ہے جہاز کے لیے, اور یہ نارملی یا تو لینڈنگ کے وقت ہوتی ہے یا ٹیک آف کے وقت ہوتی ہے. اور اس پر بھی آپ کو بتاؤں کہ اس سے بھی صفائی کا بہت تعلق ہے. ایئرپورٹ کے قریب جو ہے یا تو آبادی نہیں ہونی چاہیے, اور اگر آبادی ہے تو وہاں صفائی بہت ہونی چاہیے. اگر وہاں گندگی ہے تو پرندے آئیں گے, اور جو پرندے آئیں گے تو جہاز کے ٹیک آف یا لینڈنگ میں ٹکرانے کا رجحان زیادہ ہوگا. اس پر باقاعدہ پوری ایک تھیوری ہے کہ اس کے لیے اتنے دور تک جو ہے نا کچرا وغیرہ نہیں ہونا چاہیے, لیکن بدقسمتی سے ہمارے کئی ایسے شہر ہوتے ہیں جہاں یہ سب کچھ ہوتا ہے, اور آئے دن یہ واقعات ہو رہے ہوتے ہیں کہ جہاز برڈ ہٹ کر جاتا ہے.
یہ مجھے پتا نہیں تھا کہ یہ ایک پوری لوجک
سائنس ہے پوری, کیونکہ برڈز ہوتی وہاں ہیں جہاں آپ کو کھانے پینے کی چیزیں ہوں یا کچرا وغیرہ ہو, تو ایئرپورٹ کے قریب اس لیے زیادہ آبادی نہیں
آبادی بھی نہیں,
اور اس کے لیے اگر آبادی ہے تو پھر وہاں صفائی کا خاص خیال ہونا چاہیے اور کچرا وغیرہ نہیں ہونا چاہیے. تو یہ برڈز ہٹ آپ کراچی میں ہمارے ایئرپورٹ پہ کئی بار ہوتے رہتے ہیں واقعات, اس پہ کئی اخبارات میں بھی چیزیں آتی ہیں کہ صفائی کا اور انتظام کمزور ہے.
اچھا اچھا اچھا, آئیے آپ کو کچھ دکھاتے ہیں.
ایسا یہ تو واقعی ہم سب کی زندگی کا یادگار واقعی.
یہ آپ نے دیے تصویر؟
ہاں یہ میں نے دیے, یہ تصویر کھینچی تھی ہمارے غالباً بلال بھائی نے, اور ہمیں نہیں پتا تھا ہماری یہ پکچر کھینچی گئی ہے, لیکن یہ بعد میں دی تھی. اور یہ واقعی کیونکہ اس وقت جو خوشی کا سما ہے نا, یہ 2018 یعنی امیر علیہ سنت کے ساتھ میرا تو واقعی زندگی کا پہلا سفر تھا, اور بلیف کریں ناظرین میں اس سفر کو تو اتنا مس کرتا ہوں نا, یعنی میں کئی بار ایسا نیند سے اٹھ جاتا تھا, سو کے اٹھتا تھا اور لگتا تھا یہ خواب تو نہیں دیکھ رہا ہوں, کیا واقعی ہم مکے میں, کیا واقعی ہم حج پر ہیں, کیا واقعی ہم مدینے میں, کیا واقعی ہم امیر علیہ سنت کے ساتھ ہیں, انبلیویبل. اور میرا خیال ہے یہ ہماری منا روانگی کا واقعہ
ہے, یہ سواری کا بل سواری تو نہیں تھی,
ہاں یہاں سے ہم پیدل گئے جمع ہو رہے, یہاں سے ہم پیدل گئے تھے, یہ یہاں سے بالکل قریب تھا منا, اور ہم یہ سمجھ لیں حج کے لیے روانہ ہو رہے ہیں بالکل تیار ہو.
سنت کتنے آپ کو دیکھیے بشاد و فریش نظر آ رہا ہے, سبحان اللہ. اگر میں بول نہیں کر رہا تو امیر سنت کا روزہ تھا
جی, آپ نے رکھ لیا تھا روزہ,
روزہ رکھا تھا یار, مطلب منا جا رہے ہیں اور
ہم نے عرض بھی کیا تھا کہ
نہ رکھے, لیکن امیر سنت نے روزہ رکھ لیا تھا الحمدللہ, اور وہیں جا کر پھر مینا میں افطاری کی ساتھ حاصل کی تھی. بڑی پیاری, یہ اس کو کہتے خوشگوار یادیں,
100%
خوشگوار یادیں, پیر صاحب کے ساتھ حج کی اور عمرے کی سعادت نصیب ہوں, اور مکے کی گلیوں میں پیر صاحب کے ساتھ,
واہ واہ,
پیر صاحب کے ساتھ مینا جا رہے ہیں, تو اس کی ایک اپنے ہی لطف اور سرور ہیں. کال دیں.
حاجی صاحب کی بارگاہ میں عرض یہ مشہور ہے کہ جس نے عمرہ کر لیا اس پہ حج فرض ہو گیا, اس کے بارے میں تھوڑا بتا دیجیے.
اصل میں ایسا نہیں ہے, یہ مشہور ضرور ہے, لیکن حج فرض ہونے کی کچھ شرائط ہیں, تو جس پر حج فرض ہوگا اس کی شرائط پوری ہوں گی تو اس پر حج فرض ہوگا. کئی ایسے عمرہ کرنے والے ہوتے ہیں جن کے پاس حج کے اسباب ہی نہیں ہوتے, جب تک اس کے پیسے نہیں ہوں گے آپ کے پاس تو حج تو فرض نہیں ہوگا. ہاں یہ ضرور ہے کہ کچھ لوگ یہ غلطی کرتے ہیں کہ حج فرض ہونے کے باوجود وہ عمرے پہ عمرے کر رہے ہوتے ہیں اور حج کو ڈیلے کر رہے ہوتے ہیں, تو وہ نہیں کرنا چاہیے, حج کر لینا چاہیے. اور ویسے میں ایک مشورہ دیا کرتا ہوں, کام آئے گا آپ کو, کہ آپ جتنی عمرے کر لیں حج حج ہے,
اس کی بات ہی
اس کو کمپیئر آپ کر ہی نہیں سکتے. میں نے 20 عمرے کرنے والوں سے پوچھا ہے, وہ کہتے ہیں یار ایک بار کیا تھا یا کیا ہی نہیں ہوتا. میں نے کہا حج کرو,
حج کرو,
حج حج ہے, یقین کریں, کیونکہ اس میں ایک لاجک ویسے تو بہت ساری صراحت کے ساتھ جو فضائل قرآن و حدیث کے ہیں, مغفرت کے وعدے ہیں, حقوق العباد کے معاف کرنے کی, وہ تو ایک الگ بشارت ہیں. ایک جو بندگی والا معاملہ ہے نا, عمرہ آپ کے ہاتھ میں, آپ آج طواف کر لیں کل صحیح کر لیں, نہ کریں آپ کہہ رہے ریلیکس ہو گیا کل کر لیں گے, حج میں آپ کو جہاں ہونا ہے وہاں ہونا ہے, آپ نے جہاں پہنچنا ہے وہاں پہنچنا ہے. آپ کی طبیعت ہے یا نہیں ہے, آپ کا مزاج
جس نہیں نکلنا وہاں سے تو نہیں
نکلنا ہے. آپ پہنچ گئے تو نہیں نکلنا ہے,
نکلنا.
اچھا مغرب کا وقت ہو گیا ہے, نماز نہیں پڑھنی ہے عرفات میں, آپ نے عشاء کے وقت میں جا کے مزدلفہ میں پڑھنی ہے. یعنی وہ بدگی جو ہے نا, انسان فیل کر رہا ہوتا ہے کنٹرول ہے اور میں اس کے کنٹرول کے تحت بس حکم کا بندہ بن کر چل رہا ہوں. مزدلفہ میں وہی پتھریلی زمین پہ سونا ہے, وہاں واش روم پہ رش ہے تو رش ہے, آپ نے وہیں رات گزارنی ہے, وہیں آپ نے دعائیں کرنی ہے. یہ کمال ہے.
چار وہ جو احرام باندھ کے رکھنا,
ہاں رکھنا ہے, طواف زیارہ کرنا ہے تو وقت کے اندر کرنا ہے, پھر طواف رخصت کرنا ہے, پھر رمی کرنی ہے, تو جتنا بھی رش ہے اگر آپ نے ٹائم ہے تو آپ نے جانا ہے اس ٹائم کے اندر. سبحان اللہ.
مکہ مدینے کی بات ہے, راتیں بھی مدینے کی سنا دیں یار.
جینے میں یہ جینا ہے, کیا بات ہے جینے کی, راتیں بھی مدینے کی, باتیں بھی مدینے کی.
سوالات میرے پاس تو ہیں آپ سے کرنے کے, لیکن مجھے بتایا جا رہا ہے کہ ناظرین کچھ سوالات کر رہے ہیں. جی کال دیں.
میرا نام ہے محبت اتاری, میں گلگت سے بات کرتا ہوں. عبدالعزیز صاحب اور عمران صاحب سے میں آج ان کو تھوڑا سا میں مبارکی بھی دیتا ہوں, اللہ تعالیٰ ان کو اچھے کرے تاکہ میرا سوال جواب بھی ہے.
بہت شکریہ, آپ نے گلگت سے فون کیا اور محبت کا اظہار کیا. ماشاءاللہ. چلے کبھی زندگی رہی تو گلگت حاضری ہوگی تو پھر وہاں آپ سے ملاقات.
اللہ ہماری محبتوں کو سلامت رکھے اور دنیا اور آخرت کی بھلائیاں ہمارا مقدر فرمائے. جی کال دیں.
اتار محمد اکرام اتاری پارک اکاڑا سے عرض کر رہا ہوں. ماشاءاللہ موضوع خوشگوار یادیں, بہت ہی پیارا موضوع ہے, جن میں نگران شورا حاجی عمران اور رکن شورا حاجی عبدالحبیب اتاری صاحب تشریف فرمائے. ماشاءاللہ یہ بہت ہی پیارا سلسلہ ہے, تو دونوں کی مسکراہٹیں ماشاءاللہ. مدینہ مدینہ مدینہ. تو میرا حاجی عبدالحبیب اتاری سے سوال ہے کہ ہمیں بھی ایسا مدنی وظیفہ عنایت فرمائیں کہ ہم بھی آپ کی طرح مدینہ پاک میں حاضری دیتے رہیں, ہماری اور ہمارے والدین کی مغفرت کی دعا.
اللہ پاک آپ کو, آپ کے گھر والوں کو بار بار مدینہ پاک کی حاضری عطا فرمائے اور ہم سب کے والدین کی مغفرت فرمائے. درود پاک کثرت سے پڑھتے رہیے, کوشش کریں روزانہ 1200 بار درود پاک پڑھیں. اللہ کریم مجھے بھی اور آپ کو بھی بار بار حاضری عطا فرمائے.
جی کال دیں.
محمد عمیر اتاری صاحب آپ سے عرض کر رہا ہوں. ماشاءاللہ بہت ہی پیارا سلسلہ حاجی صاحب لے کر آئے ہیں. میری حاجی عبدالحبیب اتاری کی بارگاہ میں عرض ہے کہ آپ کوئی ایسا واقعہ سنائیں جو آپ کو آج بھی یاد ہو, اور آپ وہ سنائیں تو آپ کو خوشی بھی ہو اور اس میں تھوڑا سا دکھ بھی ہو. کوئی ایسا واقعہ ہو تو وہ آپ عرض کیجیے. جزاک اللہ خیر.
خوشگوار واقعوں میں
یہ نہیں, یہ بھی ایک ہوتی ہے. اشکبار آئے اشکبار چلے, یہ تو والی بات ہو گئی نا. مدینے ساتھ آئے تو,
مدینے آئے تو ساتھ آیا غم جدائی کا, ہم اشکبار ہی پہنچے تھے
اشکبار
اشکبار چلے.
ہاں تو یہ واقعی اس سفر میں خوشی بھی ہے اور غم بھی ہوتا ہے. یقیناً خوشی
درد ہے,
ایسے درد ایسا ہوتا ہے کہ یار. اچھا بعض اوقات تو مدینے پہنچتے ہی درد شروع ہو جاتا ہے کہ تھوڑے دنوں بعد جو ہے نا وہ رخصت ہو جائے گی. تو بہرحال بہت سارے زارے وہاں واقعات ہیں. ایک واقعہ چلے میں سناتا ہوں آپ کو, اور واقعی وہ بہت یاد آتا ہے مجھے. وہ ایسا ہوا کہ باب جبرائیل سے کدبین شریفین میں میں حاضری دے رہا تھا نبی پاک علیہ السلام کی بارگاہ. تو جو اپنا ایک انداز ہوتا ہے بندہ سلام عرض کرتا ہے, تو میرے بالکل پیچھے آ کر کوئی صاحب کھڑے ہو گئے. اچھا صاحب, وہ تھوڑی سی بلند آواز میں پیارے آقا علیہ الصلوۃ والسلام کی بارگاہ میں اپنی معروضات پیش کرنے لگے. اس وقت تھوڑا سا مجھے فیل ہوا کہ یار ان کی آواز اتنی بلند ہے، مجھے ڈسٹربنس ہو رہی تھی. اپنے اپنے انداز میں بندہ دے تو صحیح رہتا ہے، لیکن تھوڑی دیر بعد مجھے ریئلائز ہوا کہ وہ بندہ بات کیا کر رہا ہے. عمران بھائی میں کیا بتاؤں اس کے جو الفاظ تھے، یعنی میں اتنا رویا ہوں، میں اتنا رویا ہوں اس کے الفاظ پر. وہ پیارے آقا علیہ الصلوۃ والسلام سے لٹرلی ایسا فیل ہو رہا تھا جیسے گفتگو کر رہا ہے، بالکل ایسا لگا کوئی گاؤں کا بندہ ہے. یار میں مثال دیتا ہوں، دو چار الفاظ مجھے اس کے جملے یاد ہیں، مفہوم آپ کو بس کرتا ہوں. یا رسول اللہ صلی اللہ تعالی علیہ وسلم، وہ جو میرے پڑوس میں عبد الشکور ہے نا، اس نے بھی آپ کو سلام کہا ہے. حضور جو اس کا بیٹا ہے نا وہ بیمار ہے، تو حضور اس کے لیے بھی مطلب میں اتنا وہ کہتا رہا، میں کہوں یہ خاموش نہ ہو. وہ کہتا حضور اگر میں غریب آدمی ہوں، اگر آپ نے میرا سلام قبول نہیں کیا تو میں کدھر جاؤں گا، میں جیسا بھی ہوں حضور آپ کا امتی ہوں، آپ کا غلام. اچھا حضور وہ جو میری بیوی ہے نا وہ بہت بیمار رہتی ہے، اس نے بھی آپ کو سلام کہا ہے. ناظرین بس وہ پھر وہ مجھے واقعہ یاد آ گیا کہ وہ جو ایک بڑھیا تھی اور اس کے ٹوٹے پھوٹے الفاظ تھے، وہ میں تو اپنے سب بھول گیا. میں کہوں یہ میرے پیچھے جو کھڑا ہے نا بس یہ باتیں کرتا رہے، اور یعنی فیل ہو رہا تھا کہ کنیکشن ہے، اور وہ واقعی دل کی گہرائیوں سے گویا نبی پاک سے اس کیفیت سے گفتگو کر رہا ہے کہ آقا علیہ الصلوۃ والسلام سامنے جلوہ فرما، وہ اپنا دل کا حال بیان کر رہا ہے. ہمیں دل ہی دل میں حال دل اپنا سنائیں گے، زمانے کی نگاہوں سے بچا کر ان کے کوچے میں. اچھا اب ہوا کیا کہ جیسے ہی وہ خاموش ہوا نا، اب میں نے اپنا دعا کی اور میں نے کہا اب میں اس بندے سے ملوں گا. جیسے ہی میں پیچھے مڑا کوئی بندہ ہی میرے پیچھے نہیں. اب وہ کدھر گیا، وہ کون تھا؟ لیکن آپ یقین کریں میں کئی بار اس کی نقل کرتا ہوں، میں کئی بار جا کر جو ہے نا وہ اسی طرح بات کرنے کی کوشش کرتا ہوں، کیونکہ وہ کیا
عرض کرنے کا ایک
اپنا انداز تھا، وہ کیفیت تھی، پتہ نہیں کون تھا کیا اس کا انداز تھا. اسی طرح حاجی شبیر ہمارے جو نعت خوانوں کے نگران ہیں، میں اور شبیر بھائی بالکل باب مجیدی سے نکل رہے تھے. ایک سفید لباس پہنا تھا، دہبند تھی اور سفید رنگ کی وہ پگڑی ٹائپ کا جو ہوتا ہے نا، جو بالکل دیہاتی بابا پنجاب میں جس طرح کے کھیتوں میں ہوتے ہیں، وہ بابا ہچکیاں باندھ کے رو رہا. میں سبھی بگا سبھی رکو رکو، ہم دونوں جا کے اس کے پیچھے بیٹھے. وہ رو ہی جا رہا ہے اور بابا کا ایک ہی جملہ کنٹینیو 15-20-25 بار انہوں نے ایک ہی جملہ بولا، یا رسول اللہ تواڈی مہربانی تسی مینوں بلا لیتا. وہ بولتا رہا اور روتا رہا. اچھا پھر میں نے جو ہے نا بابا کو کہا، بابا ساڈے واسطے بھی دعا کرو. دیکھو یا رسول اللہ اے مجھ گناہگار نو کہہ رہے میں دعا کراں، اے لوگ مینوں کہیں گے. پھر دھاڑے مار مار کے رونے لگا. ہم اتنا ان کے پیچھے بیٹھ کے روئے کہ پتہ نہیں کس کی کیا کیفیت، کس کی کیا انداز ہوتا ہے. نہ کسی کے رقص پہ طنز کر، نہ کسی کے غم کا مذاق اڑا، جسے چاہیں جیسے نواز دیں، یہ مزاج عشق رسول ہے. تو مدینہ پاک مدینہ پاک جو ہے نا حضور، یہ رازوں کی سرزمین ہے. نہ جانے کس کے دل میں کیا ہوتا ہے، کون کس کیفیت میں ہمارے برابر میں بیٹھا ہوتا ہے اور اس کی کیا اندر رسائی ہوتی ہے. سبحان اللہ سبحان اللہ، کیا بات ہے مدینہ.
اللہ 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 ہمیں بھی آقا دو جہاں صلی اللہ تعالی
علیہ وسلم
کی بارگاہ میں حاضری کی سعادت دے
با ذوق حاضری
با ذوق.
امیر اہل سنت کے جو الفاظ تھے، اب وہ جو آپ اور امیر اہل سنت جا رہے تھے اور جو ویڈیو چلی،
یا رسول
میں تو حیران ہو گیا کہ وہ میرے سر جو جملے کہے کہ بس میرا مجھے کوئی رسی کھینچ کر سید زادہ آقا کی بارگاہ میں لے جائے. اللہ اکبر اللہ. وہی نا، ہر کسی کے اپنے الگ نرالے انداز، اپنے انداز ہیں حاضری کے. سبحان اللہ،
کس کی سا ادا کو رسول پاک صلی اللہ تعالی وسلم پسند فرما لیں، قبول فرما لیں تو بس وارے نیارے ہو جائیں.
ایک شخص کے بارے میں حضور پتا چلا کہ وہ مدینہ شریف جاتے اور مدینہ شریف میں مسجد نبوی شریف کے دروازے پر بیٹھ جاتے، اور جو وہاں آپ نے دیکھا ہوگا باہر نکلتے وہ روز زور سے جوتے پھینکتے ہیں، اندر سے آ رہے ہوتے، تو وہ کہتا جوتے نہ پھینکو، جوتے لیتے اور ان کے پیروں میں پہنا دیتے، جوتے لے کے پیروں میں پہنا دیتے. کسی نے کہا کہ آپ جب بھی آتے ہیں اندر نہیں جاتے؟ ان کا اپنا انداز تھا، کہتے اندر تو مہمان جاتے ہیں، غلام دروازے پہ بیٹھے، بس وہ جا کے دروازے پہ بیٹھتے تھے. پتہ نہیں کون کس کیفیت میں آتا ہے، کیا لے کے چلا جاتا ہے، کیا بات ہے. وہ دیدے
مولا جامعہ لے رہے مایا،
مولانا جامعہ رحمۃ
اللہ، مولانا جامعہ لے رہے مایا،
کیا بات
کیا بات ہے. ہائے ہائے کہ تو اتنی باتیں، اتنی یادیں، اور وقت ہمارا بہت مختصر. کال دیں
عثمان امانت تاری گلزار تیبہ سرگودہ سے. ماشاء اللہ خوشگوار یاد میں نگران شورا اور عبدالحبیب بھائی کی آمد مرحبا. عبدالحبیب بھائی سے عرض یہ کرنی تھی، حضور کچھ عرصہ پہلے آپ کی اینک کے فریم کا کلر سبز ہوا کرتا تھا. حضور اگر اب بھی آپ کے پاس وہ اینک موجود ہے تو حضور کبھی پہن کر مدنی چینل پر آئیے.
چلے انشاءاللہ آپ کی یاد کو خوشگوار بنا لیں گے.
آپ کبھی قربانی کا جانور لینے گئے منڈی؟
جی کئی بار، میں نے بتایا نا ابو کے ساتھ کئی بار گئے جب یہاں ہوتے تھے، और बहुत शौक से जाते थे, फिर मंडी पे जाके भी खाना पीना भी मिलता था तो फिर वो रात गुजारते थे। तो अब जैसा उस जमाने में हमें था, बच्चों को है, तो अब रोज ही जा रहे होते हैं वो लोग मंडी, अब हमें सच्ची बात है टाइम कम मिलता है। इस बार तो मैं नहीं गया, तो हाँ एक दो बार अमीर अल सुन्नत के साथ भी जाना हुआ, जैसे हज पर भी जाना था, लेकिन अमीर अल सुन्नत पिछले साल भी गालिबन हम गए थे, तो जानवर देखना फिर उसकी वहां पर
शर्म। अमीर अल सुन्नत के साथ अब्दुल रबी भाई, जानवर के लिए जाने का जो है ना लुत्फ,
और लुत्फ भी और कॉज भी है,
कॉज भी है। अमीर अल सुन्नत को आपने देखा होगा कि इनके साथ उलमा भी होते हैं, मैंने ये देखा है नाजरीन, अमीर अल सुन्नत एहतिमाम करते हैं कि इनके साथ उलमा हो।
एक खुशगवार याद बताऊं आपको
जी,
ये दो या तीन साल बाद पुरानी, ये चार साल पुरानी बात है कि आपने मुझे फोन किया था, मैं घर पे था, जब ये घर मेरा नहीं था दूसरा घर था, और आपने कहा नीचे उतरो। अच्छा मुझे पता नहीं क्या बोला, मैं समझ तो गया सब समथिंग स्पेशल इस तरह हम करते नहीं हो, तो मैं नीचे उतरा और आप लोग आए और अमीर अल सुन्नत भी गाड़ी में थे, आपने मुझे बिठाया और आप माशाल्लाह मंडी ले गए, तो ये बड़ा अच्छा लगा कि माशाल्लाह हमारे पीरो मुर्शिद ने भी याद रखा, निगरान ने भी याद।
ये वहां जब गए ना हम, तो ये मैं आपको अर्ज करता चलूं कि जानवरों के ताल्लुक से, जानवरों की खरीदारी के लिए तो जा ही रहे हैं, एक तादाद है जा रही, लेकिन वो अच्छा जानवर लेना है, खूबसूरत जानवर लेना है, ठीक है, अच्छा भी लेना है खूबसूरत भी लेना है, लेकिन उसके जो शरई अहकाम है बेऐब हो, इसकी उम्र के ताल्लुक से। अच्छा फिर वो जो हम जहाँ कैटल फार्म में जाते थे, तो
अच्छा फिर रिकॉर्डिंग होके नाजरीन को भी उसके ऐप भी बताना, दांत किस तरह देखने हैं बताना,
खुद अमीर सुन्नत के सवालात से बहुत कुछ पता चल जाता था, कह जाए ये भी देखा जाता है, ये भी देखा, अच्छा वो किस तरह दांत के लिए दो नंबर ही करते थे
जी, जी,
करने वाले जी, कॉल दें।
हबीब भाई की बारगाह में अर्ज है कि इस वक्त आपको कैसा फील हो रहा है, जबकि अय्यामे हज करीब तर करीब होते जा रहे हैं।
हाय हाय हाय, ऐ हसन कसदे मस्ता नहीं रोना है यही,
ऐ हसन कसदे मदीना
दूंगा आपको, जब आप अपने जानवर को खरीदने जाएं तो अबलग घोड़े सवार रिसाला जो है वो अपने साथ रखिए, अपने साथ रखिए अबलग घोड़े सवार रिसाला,
ये तो कुर्बानी के वक्त भी रिसाला,
कुर्बानी के वक्त भी रिसाला, यानी ये रिसाला तो हर घर में अभी होना चाहिए, और इसके मुताबिक जानवर की खरीदारी को भी देखें, इसके मुताबिक अपनी ईद कुर्बान को भी आप गुजारने की कोशिश करें, कुर्बानी के वक्त और कुर्बानी की खाल दावत इस्लामी को दें, इज्तिमाई कुर्बानी करना चाहते हैं दावत इस्लामी आपके साथ है, कुर्बानी की खाल दावत इस्लामी को दें, दावत इस्लामी का अपना ताबून जारी रखिएगा। एक हाथ खोल दें।
मैं जमाला से बात कर रहा हूँ, अब्दुल हबीब भाई जो आपने जानवर दिखाए बहुत प्यारे हैं, अब्दुल हबीब भाई हमारे लिए दुआ सुना दीजिए कि अल्लाह ताला हमें भी कुर्बानी करने की तौफीक दे।
आमीन आमीन। इसमें मैं एक मशवरा दूंगा, पिछले दिनों भी अमीर अहले सुन्नत ने इरशाद फरमाया था कि जिन्होंने जो ज्यादा जानवर करते हैं या अल्लाह ने जिनको इस्तेआत दी है, और बाज़ औक़ात हम जानवर करके अपने गरीब रिश्तेदारों को या मुलाजमीन को गोश्त घर बुला कर देते हैं, तो अगर अल्लाह ने वसअत दी है ना, तो कुछ ऐसा भी कर दें कि अपने किसी रिश्तेदार या अपने किसी मुलाजिम या किसी को भी आप उसके घर पर कुर्बानी करवाएं, यानी उसको बकरे के पैसे दे दें कि वो खुद बकरा खरीदे और कुर्बानी करे।
ताल्लुक से बड़ी प्यारी बात की अमीर सुन्नत ने, पैसे दे दें, क्योंकि एक तो घर में कुर्बानी होना है ना,
हाँ
ये लुत्फ है,
हाँ लेकिन खरीदे
कुर्बानी का जानवर खरीदने में जो मजा आएगा,
फिर इतनी वसअत नजरिए कि उसको चारे के पैसे भी दे, कसाई के पैसे भी दे, वरना वो बेचारा गरीब आदमी कैसे कटवाएगा। کہ بھائی جانور کے پیسے الگ دے، لیکن یہ یقین کریں اس پوری فیملی میں عید ہو جانی ہے، اور اتنی دل سے دعائیں ملیں گی آپ کو، تو جن کو اللہ نے وسعت دی ہے اس بار یہ بھی کر کے دیکھیں انشاءاللہ، بہت بڑی نیکی ہے۔
یہ اللہ نے کئیوں کو نوازا ہوتا ہے، ایک ڈائریکشن کی بات ہوتی ہے، اور الحمدللہ مدنی مذاکروں میں، امیر سنت کی باتوں میں ہمیں بہت پیاری ڈائریکشن مل جاتی ہے، اور امیر سنت کا بھی ایک معمول رہتا ہے ماشاءاللہ کہ اس طرح کے دل جوئی کے کام آپ سر انجام دیتے رہتے ہیں۔ اجازت دیجیے، صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔
فضائے حرم کی